आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुनै हुन् हे
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
स्वागत छ श्रोता मित्र तपाईँहरूलाई तपाईँहरूकै आफ्नो यो कार्यक्रममा। साथै तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी गन्ती 20 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। 20 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौ मरियम र हारूनको मृत्यु र मोसाको अनज्ञाकारी, अर्थात मोसाको अनज्ञाकारिता। एदोमले इसरायलीहरूलाई आफ्नो मुलुकको बाटोमा भएर जान इन्कार गर्दछ वा जान दिँदैन। यो 20 अध्याय मरियमको मृत्यु उल्लेख भएर आरम्भ हुन्छ भने हारूनको मृत्यु उल्लेख भएर अन्त हुन्छ। यो अध्याय मृत्युले बाँधिएको छ अनि उही समयमा यस अध्यायमा हामी मोसाको पाप र एदोमको पापको देख्छौ। तर पनि यो एक महत्वपूर्ण अध्याय हो किनभने यसले इसरायलका सन्तानहरूको पथ भ्रष्ट भौतारी हिँडाइको लागि अन्त र प्रतिज्ञाको मुलुकमा अगाडि बढ़ने कुराको, अर्थात अगाडि बढ़ाईको आरम्भको अंकित गर्दछ। यो खण्ड 14 अध्यायदेखि 20 अध्याय खालि एउटै मात्र त्यस्तो खण्ड हो जुनले उजाड स्थानमा पथ भ्रष्टको, अर्थात भौतारी हिँडाईको 40 वर्ष अवधिसँग व्यवहार गर्दछ। हामीसँग त्यस अवधिको धेरै पर्याप्त जानकारी छैन। हामीसँग यी वर्ष अवधिमा केही कम घटित घटनाहरू मात्र छन्। इसरायलीहरू परमेश्वरको इच्छाबाट बाहिर छन् त सबभन्दा पहिले हामी देख्नेछौ अहिले तिनीहरू कादेश भन्ने स्थानमा ठाउँमा पुगेका छन् 37 वर्ष पछि। विश्वध्येय एक पदमा भनिएको छ, इसरायलीहरूका सारा समुदाय पहिलो महिनामा जिनको उजाड स्थानमा आइपुगे र कादेशमा बास बसे अनि मरियम त्यहाँ मरिन् र तिनीहरूले तिनलाई त्यहाँ नै गाडे। यहाँ हामीसँग मोसाको दिदी मरियमको मृत्युको घटना छ र यसको निम्ति हामीलाई खालि एउटै पद मात्र दिइएको छ। अनि कसरी तिनको दाहकर्म गरियो, कति दिन विलाप गरिए, त्यहाँ केही त्यस्ता कुराहरूको उल्लेख छैन। खालि यति मात्र भनिएको छ कि मरे मरी र गाडिए। तिनीहरू कादेशमा फर्किआएका छन्। तिनीहरू यहाँ लगभग 38 वर्ष पहिले रहेका थिए। यहाँ तिनीहरूको उपस्थिति भएको थियो र अहिले फेरि तिनीहरू यही नै फर्किआए। यो खाली कहीँ नगइकन 38 वर्षको पथ भ्रष्टमा भौतारी हिँडाइथ्यो, बाटो बिराईमा भौतारी हिँडाइथ्यो। यद्यपि यी पथ भ्रष्टका, अर्थात बाटो बिराईका, भौतारी हिँडाइका वर्षहरू यी इसरायलीहरूको निम्ति महान आशिषको वर्षहरू नभए पनि तिनीहरूले सिक्ने महान पाठहरू दिदछ, किनभने हामी धेरैजना आज तीर्थयात्री मुसाफिरको रूपमा अगाडि संसारमा भएर आफ्नो लक्ष्यतिर बढ़िरहेका छैनौ। हामी खालि यस संसारमा पथ भ्रष्ट भएर बाटो बिराएर भौतारी हिँड्ने तीर्थयात्रीहरू जस्तै छौं। हामी देख्छौ सातौं गनगन, अर्थात सातौं पल्ट तिनीहरूले गनगन गर्दछन्। विशद्ध 2 र 3 पदमा, समुदायको निम्ति त्यहाँ पानी थिएन अनि मानिसहरू मोसा र हारूनका विरूद्धमा जम्मा भए। तिनीहरूले मोसासित झगडा गरेर यसो भने, हाम्रो दाज्यू भाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए असल हुने थियो। निश्चय नै वास्तवमा तिनीहरू मर्न त चाहँदैनन्, यद्यपि तिनीहरूले यो भने तापनि हामी कोही पनि मर्न चाहँदैनौ। मृत्यु मानिसको लागि अस्वाभाविक कुरा हो, तर तिनीहरू खालि गुनासो र गनगन गरिरहेका छन्। यो तिनीहरूको सातौं गनगनाई हो र यो चाहिँ पानीको कमीको कारणले गर्दा गनगन गर्न शुरू गरे। 4 र 5 पद, किनभने अब हाम्रा गाई बस्तु समेत हामी सब यहाँ मर्नेछौ। किन परमप्रभुको समुदायलाई तपाईले यस उजाड स्थानमा ल्याउनुभयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न अथवा नेभारा वा दाग वा अनारहरू केही छैनन्। यहाँ पिउने पानी पनि छैन। अहिले तिनीहरू उही अगाडिको स्थान कादेशमा फर्केर आएका छन्, जहाँ तिनीहरूले पहिले पनि असफलताको वा असफल रहेका थिए गनगन गरेकोले गर्दा, र फेरि पनि तिनी विश्वास र भरोसा गर्नको सट्टामा गनगन गरिरहेका छन्। हजुर, दूत र महकको मुलुक तिनीहरूको अगाडि छ, सामने छ, तर यो यहाँ छैन। अहिले मित्र, आज तपाईँ कहाँ हुनुहुन्छ? मलाई ख्याल छैन, वास्ता छैन वा तपाईँ को हुनुहुन्छ, तर म यो भन्छु, तपाईँ परमेश्वरको सन्तानको रूपमा यो कुरा थाहा पाउन आवश्यक छ कि तपाईँ यहाँ सदाको निम्ति स्थायी रूपमा हुनुहुन्न, रहनुहुन्न। हामी खालि परदेशी एक यात्रीहरू यो संसारको यात्रामा भएर बढ़िरहेका छौ। हामी कोही पनि त्यति लामो समयसम्म यहाँ कुनै स्थानमा रहने छैनौं। त्यसकारण हामी गनगन गराईमा थुप्रै समय खर्च गर्नुहुँदैन। छपद तब मोसा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे र परमप्रभुको महिमा तिनीहरू कहाँ देखा पर्यो। मित्र, फेरि म तपाईहरूको ध्यान आकर्षण यस तथ्यमा खिच्न चाहन्छु, जब जब तिनीहरू गुनासो र गनगन गर्दथे परमेश्वरको महिमा प्रकट हुन्थ्यो। परमेश्वर तिनीहरूका गनगनमा गुनासामा बेखुसी अप्रसन्न हुनुहुन्थ्यो। यसले हामीलाई यो कुराको महसुस गर्न ल्याउनु पर्छ कि यदि हामी गनगन र गुनासो गरिरहने परमेश्वरका जनहरू हौं भने हामी परमेश्वरलाई खुशी तुल्याइरहेका छैनौं। चाहे तपाई जो हुनुहोस् या जहाँ हुनुहोस् र जे गरिरहनु भएको होस्, यो कुरा सत्य छ। यसपछि हामी देख्छौ चट्टानबाट पानी र मोसाको अनज्ञाकारिता। 7-8 पद परमप्रभुले मोसालाई भन्नुभयो, यो लौरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामुने यस चट्टानलाई हुकुम गर, र चट्टानबाट पानी निस्कनेछ, र तैले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैले समुदाय र तिनका गाई वस्तुहरूलाई पनि पानी दिनेछस्। यो लौरो वास्तवमा हारूनको लौरो थियो। समुदायलाई जम्मा गरेर आँखाको सामुने यस पहरालाई हुकुम गर। यस समयमा किन चट्टानलाई खालि हुकुम मात्र गर्नुपर्ने थियो, अर्थात आज्ञा मात्र गर्नुपर्ने थियो? यो यस कारणले खालि हुकुम मात्र गरियो, यस समय भन्दा धेरै वर्ष पहिले जुन प्रस्थान सत्यमा रेकर्ड गरिएको छ, चट्टानलाई लौरोले प्रहार गरिसकिएको छ र पानी निस्किआए थियो। चट्टानबाट खालि एकपल्ट मात्र प्रहार गर्नुपर्दछ। 9-10 पदमा भनिएको छ, तब परमप्रभुले आज्ञा गर्नु भए झैं मोसा लौरो लिएर उहाँको सामुनेबाट गए, अनि मोसा र हारूनले चट्टानको सामुने समुदायलाई जम्मा गरे। तब मोसाले तिनीहरूलाई भने, सुन ए विद्रोही मानिस हो, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऊ? हेर्नुहोस् त, इसरायलका सन्तानहरू मात्र गनगन गरिरहेका थिएनन्, तर मूसा पनि अहिले गनगन र गुनासो गरिरहेका छन्। के तपाईले यो लाग्दैन? मसँग तिनको लागि महान सहानुभूति छ। मूसा तिनीहरूसँग उजाड स्थानमा मरूस्थलमा 40 वर्षदेखि छन्, र मलाई लाग्छ तिनी उनीहरूदेखि थकित भइसकेका थिए, हैरान भइसकेका थिए। उसले आफैलाई यहाँ भूलिरहेका छन् जब तिनी भन्छन् कि यही पहराबाट हामी तिमीहरूलाई पानी निकालिदिऊ। मित्र, मूसा पहरादेखि पानी निकालिदिने व्यक्ति होइनन्। परमेश्वर नै एक हुनुहुन्छ जसले पानी प्रदान गरिदिनुहुन्छ। तिनीहरूले यहाँ महान पाठ सिक्न आवश्यक छ, जुन यो हो, त्यो चट्टान वा पहरा चाहिँ येशु ख्रिष्टको रूपक हो। अहिले मूसा रिसाए र तिनले केही त्यस्तो काम गरे जुन तिनले कहिले गर्नु नहुने थियो। अहिले मित्र, यसले नै तिनलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नदेखि वञ्चित गरायो, रोक्यो। 11 पदमा भनिएको छ, अनि मूसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले चट्टान हिर्काए, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्कियो, अनि समुदाय र तिनीहरूका गाई वस्तुले पिए। मूसाको त्रुटि वा गल्ती चाहिँ चट्टानलाई दुईपल्ट हिर्काए। यसलाई कति पनि फेरि प्रहार गर्न हिर्काउन आवश्यक थिएन। यसलाई पहिले नै प्रहार गरिसकिएको थियो, हिर्काइसकिएको थियो। पहिलो कोरन्थी 10:4 पद अनुसार चट्टान चाहिँ ख्रिष्टको रूपक थियो। ख्रिष्टले एकपल्ट पापहरूको निम्ति दुःख भोग्नुभयो, दोस्रो पल्ट कहिले पनि दुःख भोग्नु भएन। उहाँ एकै पल्ट मर्नुभयो। परमेश्वरले यो तिनीहरूलाई रूपकमा सिकाइरहनु भएको थियो र मूसाले परमेश्वरको आज्ञा पालन गराईद्वारा ख्रिष्टको यो रूपकको सुरक्षित वा त्यसको पालन गर्नुपर्ने थियो। परमेश्वरले उसलाई स्पष्ट रूपले बताइदिनु भएको थियो कि उसले खालि त्यस चट्टान वा पहरालाई हुकुम गर्नुपर्ने थियो, आज्ञा गर्नुपर्ने थियो। बस त्यही नै उसले गर्न आवश्यकता थियो। तर मूसा परमेश्वरको आज्ञा पालन गर्नमा अहिले असफल भए, पतित भए। अन्नज्ञाकारिताको यो क्रियाको व्यवहारको महत्व चाहिँ त्यस चट्टानले ख्रिष्टको तस्वीर दिदछ। पहिलो कोरन्थी 10:1-4 पदमा पाउल प्रेरित लेख्छन्, किनभने ए भाइ हो, हाम्रा पिता पुर्खाहरू सबै बादल मुनि थिए र सबै समुद्र पार गरेर तरे भन्ने कुरामा तिनीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। सबैले बादल र समुद्रमा मौसाको बप्तिस्मा लिए, सबैले एकै आत्मिक खाने कुरा खाए, सबैले एकै आत्मिक पिउने कुरा पिए, किनकि तिनीहरूका पछि पछि लागेका एउटा आत्मिक पहराको पानी तिनीहरूले पिए र पहरा चाहिँ ख्रिष्ट नै हुनुहुन्छ। अमित्र, जब मूसाले त्यस हुकुम मात्र आज्ञा मात्र गर्नुपर्ने पहरा वा चट्टानमा दुईपल्ट आफ्नो लौरोले हिर्काए तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्कियो। हेर्नुहोस् त, मूसाको गल्ती र त्रुटिले पहराबाट पानी आउन रोकिएन। कति अनुग्रही परमेश्वर होइन? अहिले मूसाको त्रुटिको भूलको परिणाम हामी निम्न पदहरूमा देख्छौ। 12 पदमा भनिएको छ, तर परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, मलाई इसरायलीहरूको सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिमीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउने छैनौ। परमेश्वर भनिरहनु भएको छ कि मूसा र हारूनले उहाँलाई विश्वास गरेनन्, न त तिनीहरूले इसरायलीहरूको सामुने पवित्र तुल्याए। यसको मतलब त्यस आश्चर्य कर्मको सम्पूर्ण श्रेय, आदर, प्रशंसा स्वयं आफैले मात्र लिए, परमेश्वरलाई दिएनन्। जब हामी नयाँ नियममा पढ्छौं, हामी पत्ता लगाउँछौ कि अन्तिममा मूसा प्रतिज्ञाको मुलुकमा पुगे। तिनी त्यस मुलुकमा ख्रिष्टको रूपान्तरको समयमा डाँडामा प्रकट भएथे। कनान वास्तवमा त्यसको तस्विर हो जहाँ तपाईँ र म विश्वासद्वारा रहनु पर्दछ। यो स्वर्गीयको तस्विर होइन। हामी त्यस्ता संसारमा रहेका छौं जुन उजाड स्थान हो, मरूस्थल हो, तर तपाईँ र मैले कनानको आशिष यहाँ आनन्द भोग गर्नुपर्छ, त्यसको आनन्द उठाउनु पर्दछ। यो चाहिँ ख्रिष्टको मृत्यु र पुनरुत्थानद्वारा आउँदछ, जुन हामी यहोशूको पुस्तकमा देख्नेछौ। हामी यसमाथि भरोसा राख्दै, परमेश्वरमा विश्वास गर्दै र यस कुरामा उहाँका पूर्ण रूपमा अर्पित हुँदै बनिरहनु पर्दछ। यही नै कुरा गर्न मूसा र हारून असफल रहे, पतित भए। 13 पदमा यसैलाई मेरी बाका पानी भनिन्छ। यही नै इसरायलीहरूले परमप्रभुसँग झगडा गरे र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो। मित्र, आज अविश्वास हाम्रो अति नै ठूलो पाप। यो कुराको गम्भीरपूर्वक विचार गरौं। यसपछि हामी देख्छौं एदोमले इसरायलीहरूलाई तिनीहरूको मुलुकको बाटोमा भएर जान रोके, जान दिएन। 14-15 पद मूसाले कादेशबाट एदोमको राजा कहाँ यसो भनेर दूतहरू पठाए, तपाईँको भाइ इसरायल यो भन्छ, हामीलाई परिआएका विपत्ति तपाईँलाई थाहै छ। हाम्रा पुर्खाहरू मिश्र देशमा गएका थिए र हामी धेरै समयसम्म मिश्र देशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्यवहार गरे। मित्र, यहाँ मूसाले तिनीहरूलाई आफ्नो राष्ट्रको सानो इतिहास बताइदिन्छन्। त्यसपछि उसले तिनीहरूका मुलुकबाट भएर जान अनुमति माग्छन्। 17 पदमा भनिएको छ, बिन्ती छ हामीलाई तपाईँको देशबाट भएर जान दिनुहोस्। हामी खेत अथवा दागबारी भएर जाने छैनौ, हामी तपाईँको कुनै कुवाबाट पानी खाने छैनौ, हामी मूल बाटो भएर जानेछौ, तपाईँको सिमाना नकाटेसम्म हामी दाहिने देब्रे लाग्ने छैनौ। मित्र, अहिले यो बिन्ती अति नै विनम्र भावमा गरिएको थियो। एदोम तिनीहरूको नाता वा दाई थियो, दाजु थियो, र मूसाले यो कुराको तिनीहरूलाई याद दिलाउँछन्। तर एदोमले तिनीहरूलाई आफ्नो मुलुकको बाटोमा भएर जान नदिएर पाप गरे। 18 पदमा भनिएको छ, तर एदोमले तिनीहरूलाई भने, यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्र त तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौ। हेर्नुहोस् इसरायलीहरूको असहाय अवस्था। पद 19-22 भनिएको छ, इसरायलीहरूले उत्तर दिए, हामी मूल बाटै भएर जानेछौ, हामी र हाम्रा गाई बस्तुले तपाईँको पानी पियौं भने त्यसको मोल हामी तिर्नेछौ, केवल हामीलाई तपाईँको देश भएर जान दिनुहोस्। फेरि एदोमले भने, तिमीहरू जान पाउँदैनौ। तब एदोम तिनीहरूका विरूद्धमा ठूलो सेना लिएर आए। यसरी इसरायलीहरूलाई आफ्नो सिमाना छिचलेर जान दिन एदोमले इन्कार गरे। यसकारण इसरायलीहरू त्यहाँबाट फर्के, सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे। अहिले तिनीहरूले घुमौरो बाटो पकड़िरहेका थिए। तिनीहरू एदोमको मुलुकको बाटोमा भएर जान अनुमति कति पनि आवश्यक थिएन। यहाँ पनि मूसाले गल्ती गरे। मूसाले मार्गदर्शक बादलको खामाको पछ्याउनु पर्ने थियो। तिनले चिन्ता लिन आवश्यक थिएन, परमेश्वरले तिनलाई अगुवाई गरिरहनु भएको र डोर्याइरहनु भएको हुने थियो। एदोमलाई तिनीहरूको मुलुकको बाटोमा भएर जाने अनुमति माग्नको सट्टामा तिनले खालि बादललाई पछ्याउनु पर्ने थियो। म सोच्दछु कि बादलको खामाले तिनलाई त्यस तरिकामा डोर्याउने थियो, तिनले कहिले पनि एदोमसँग लड़ाई गर्नु पर्ने थिएन। म विश्वास गर्दछु कि यो मामला परमेश्वरको अगाडि वा पहिले कुद्नु हो, दौड़नु हो, अनि यही नै आज हामी धेरैको समस्या छ। यसपछि हामी देख्छौ हारूनको मृत्यु। अहिले हामी यो अध्यायको अन्त्यतिर आएका छौ, जुन निराशाको नोटमा उल्लेख सहित अन्त हुँदछ। तपाईं र मेरो निम्ति पनि यहाँ अति नै मूल्यवान पाठहरू छन्। 23-24 पद, परमप्रभुले एदोम देशको सिमाना नेर होर पर्वतमा मोसा र हारूनलाई यसो भन्नुभयो, हारून आफ्ना पुर्खाहरू कहाँ गएर मिल्नेछ? तिमीहरू दुवै मेरिबाको पानीमा मेरो वचनको विरूद्धमा गएका हुनाले मैले इसरायलीहरूलाई दिने देशमा त्यो पस्न पाउने छैन। तपाईंलाई थाहा छ, त्यहाँ थुप्रै मानिसहरू छन् जसले उद्धार त पाएका छन्, तर यस जीवनमा पनि तिनीहरूले उद्धारको फलहरूको आनन्द उठाइरहेका छैन, र तिनीहरूको जीवनहरूमा आत्माको शान्ति छैन। तिनीहरू जान्दैनन् कि प्रभु येशूसँगको संगतिमा हिँड्नु के हो। तर म तिनीहरूको उद्धारको बारेमा, मुक्तिको बारेमा प्रश्न गर्दिन। हारून त्यस किसिमको जीवनको विशेषता जनाउने व्यक्ति थिए। तिनले उजाड स्थानको 40 वर्षको कठोर अनुभवहरूको थाहा पाएका थिए, तर तिनले कहिले पनि थाहा पाएनन् कि प्रतिज्ञाको मुलुकमा बसेर त्यहाँका फलहरूको आनन्द भोग उठाउनु के थियो। तिनलाई थाहा थिएन कि मह र दूधको मुलुकमा मह खान र दूध पिउनु के थियो। मित्र, अविश्वासको कारण हामी धेरैले यस कुरा गुमाउँछौ। 25-29 पद, हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतमा लिएर जा, हारूनका पोषक फुकालेर त्यसको छोरा एलाजारलाई लगाइदिए, त्यसपछि हारून आफ्नो पुर्खाहरू कहाँ गएर मिल्नेछ र त्यही मर्नेछ। परमप्रभुले आज्ञा गर्नु भए झै मूसाले गरे र सबै समुदायका आँखाको अघि तिनीहरू होर पर्वतमा उक्ले। मूसाले हारूनका पोषक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए र त्यही नै पर्वतको टाकुरामा हारूनको देहान्त भयो। तब मूसा र एलाजार पर्वतबाट तल ओर्ले। जब समुदायलाई हारूनको मृत्यु भएको थाहा भयो, तब सबै इसरायलीहरूले 30 दिनसम्म शोक मनाए। मित्र, यहाँ हाम्रो निम्ति अति नै सुन्दर पाठ छ। यो इसरायलमा अति नै निराशको कुरा थियो, तर आज हाम्रो निम्ति यसमा केही छ जुनले हामीलाई परमेश्वरलाई धन्यवाद दिन लगाउनु पर्दछ। इसरायलका सन्तानहरू करिब 30 दिन शोक गरे। म सोच्दछु त्यस समूहमा थुप्रै मानिसहरू थिए जो प्रधान पुजारी हारून कहाँ गएका थिए। तिनीहरूले हारूनलाई जान्दथे र हारूनले पनि तिनीहरूलाई जान्दथे। तिनीहरूले बलिदान र भेटी ल्याउँथे अनि हारूनलाई सोद्धथे, के तपाईँ सोच्नुहुन्छ कि परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ? अनि म सोच्दछु हारूनले तिनीहरूलाई सान्त्वना दिन्थे, यो भन्दै हाम्रा प्रभु अनुग्रही कृपालु परमेश्वर हुनुहुन्छ। त्यसपछि उसले तिनीहरूका निम्ति बलिदानहरू चढ़ाउँथे। अहिले हारूनको छोरा इलियजर आफ्नो पिताको लुगा लगाएको तिनीहरूले देखे। हारून मरेका थिए, यस धरतीबाट विदा लिइसकेका थिए, अनि तिनीहरू भन्नेछन्, म एलाजार चिन्दिन र उसले मलाई पनि कति पनि चिन्दैन, अहिले यो बेग्लै पुजारी हो। मित्र, म तपाईँलाई भनौं, हामीसँग त्यस्तो प्रधान पुजारी हुनुहुन्छ जो हाम्रो निम्ति
सधैं अन्तर्विन्ती गर्न स्वर्गीयमा हुनुहुन्छ। हाम्रो प्रभु हारूनको दर्जा बमोजिम प्रधान पुजारी हुनुहुन्न, तर मल्किसेदेकको दर्जा अनुसार। न त उहाँको दिनहरूको शुरूआत वा आरम्भ छ, न जीवनको अन्त नै छ। उहाँ निरन्तर पुजारीको रूपमा रहनुहुन्छ। हाम्रो प्रधान पुजारी मर्नुहुने छैन। उहाँ एकपल्ट पृथ्वीमा आई मर्नुभयो। उहाँ सधैँको निम्ति अहिले माथि स्वर्गीयमा रहनुहुन्छ। उहाँ सधैँ हाम्रो निम्ति त्यहाँ हुनुहुन्छ। हामी सधैँ उहाँका भरोसा गर्न सक्छौं। उहाँले हामी हरेकलाई जान्नुहुन्छ र हामी पनि उहाँलाई जान्न सक्छौं। उहाँलाई जान्नु नै अनन्तको जीवन हो। उहाँलाई जान्ने कामले हामीलाई सम्पूर्ण अनन्तकालको लागि भरिदिँदछ र उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न। यही नै एक कुरा हो आज हामी धन्यवादी हुन सक्छौं। इसरायलीहरूले उजाड स्थान पथ भ्रष्टमा भौतारी हिँडाई अहिले पूरा गरेर प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न तयारीमा छन्। उही समयमा परमेश्वरसँग प्रतिज्ञाको मुलुक छ, जुनमा हामीलाई आज ल्याउन चाहनुहुन्छ, र कृष्ण एक हुनुहुन्छ जसले हामीलाई त्यहाँ अहिले ल्याउन सक्नुहुन्छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।